أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا أبي القاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله تعالى في كتابه المبين وهو أصدق القائلين وقوله الحق بسم الله الرحمن الرحيم وجعلنا منهم أئمة يهدون بأمرنا لما صبروا وكانوا بآياتنا يوقنون صلوات بھیج دیجئے محمد علی محمد پر اجدان محترم آج ظاہر سے آج سے مصائب کی تاریخیں ہیں زیادہ وقت مصائب کو بھی دینا ہے تو ایک جملہ عرض کرنا چاہتا ہوں کہ ہم سے بھی یہی کہا گیا ہے کہ بھائی ایک دن چھوڑ دیجئے کل تک کی مہلت چلو بھائی کل تک کی مہلت تو بات تو پہنچ گئی ہے سب جگہ پہنچ رہی ہے لیکن ایک چیز میں آپ کو جو بتانا چاہ رہا ہوں پہلے بھی بتانے کی کوشش کی کہ یہ راز ہے کچھ سمجھ میں نہیں آ رہا جانتے ہیں کیا مسئلہ ہے مسئلہ یہ ہو رہا ہے کہ باقاعدہ پیغامات بھیجے جا رہے ہیں کہ دیکھیے کے ای ایس سی کے مسئلے کو نہ اٹھائیے وہ کے الیکٹرک کے مسئلے کو نہ اٹھائیے یہ میری سمجھ میں نہیں آ رہا ہے یہ کے الیکٹرک آخر کیا بھلا ہے کہاں تک ہے ان کا اختیار بھائی میں بس اشاروں میں سمجھ لیجیے کہ نہیں کہاں کہاں سے میسیج جا رہے ہیں وہ جلوس میں مسئلہ نہ اٹھائیے گا کہیں کے الیکٹرک کا کہ نو محرم کو نہ اٹھا دیجیے گا کہیں دس محرم کو نہ اٹھا دیجیے کیوں کیا ہوا ہیں کیا یہ لوگ بھائی آخر کتنا روب ہے ان کا تم پر عجیب ہے کچھ سمجھ میں نہیں آ رہا یہ راز دیکھیے کب کھلتا ہے یہ راز کہ آخر یہ ہے کیا کہ الیکٹرک کہ جس کے لیے باقاعدہ پیغامات بھیجے جاتے ہیں کہ بھائی ذرا سا ہلکا ہاتھ کر لیجیے ان کو کچھ نہ کہیے ان کو بھائی کیا مطلب کیا ہے کیا تمہیں وہ تنخواہیں دے رہے ہیں کیا کر رہے ہیں جس پہ ذرا غور کیجیے گا سوچے گا مسئلہ حل ہو جائے تو مجھے بھی بتا دیجیے گا صلوات بھیج دیجیے محمد آل محمد پر اپنے مضمون کی طرف آتے ہیں سیدھے سیدھے کیونکہ آج ویسے ٹریفک میں بھی ہمیں خاصی دیر ہوگی کراچی نہ کوئی آپ پیشن گوئی تو کر نہیں سکتے ایک ہی جگہ 20 منٹ کھڑے ہو گئے کیا کر سکتے ہم نہ آگے جا سکتے نہ پیچھے جا سکتے ہیں کچھ نہیں کر سکتے لیکن بہرحال کوشش کریں گے کہ جلدی جلدی مطلب کو لے کر چلیں بس یہ تو طے ہے یہ امام کی ضرورت ہے نا یہ ہر جگہ اچھا نام امام نہ رکھیں لیکن ضرورت ہے مسلمانوں میں تو ویسے بھی ضرورت ہے نا ہمارے یہاں اصول دین ہمارے برادران کے یہاں پروے دی ہمارے یہاں شرط ہے معصوم عن الخطا امام ہوگا تو معصوم ہوگا وہاں یہ معصوم کی شرط نہیں ہے امام کی شرط نہیں لیکن بین الاقوامی طور پہ بھی یہ مسئلہ ہے کہ امام کی ضرورت ہے اب اس کو پیشوا کہیں رہبر کہیں رہنما کہیں لابد للناس من امیر لابد للناس امیر بر او فاسق بر او فاسق الگ الگ لفظ بدل جاتے ہیں مولا کا فرمان ہے کہ لوگوں کے لیے ایک امیر ضروری ہے لوگوں کے لیے ایک امیر ایک سردار ایک پیشوا سردار نہ ہو آپ دیکھیں نا اتنے بڑے بڑے دنیا میں انقلاب آتا ہے وہ کوئی نبی تو نہیں ہے وہ کوئی پیغمبر تو نہیں ہے وہ ولادیمیر ایل ایچ لینن ہو چیئرمین ماؤ ہو نیلسن مینڈیلا ہو اور دنیا میں تھوڑی مسلمانوں کو چھوڑیے دوسرے کی باتیں کر رہے ہیں نا اتنے بڑے بڑے لیڈر نبی تو نہیں ہے پیغمبر تو نہیں ہے لیکن قیادت ہے رہبری ہے پیشوائی ہے لوگ جمع ہو گئے جب لوگ جمع ہو گئے کچھ نہ کچھ حاصل کر لیا غلط حاصل کیا صحیح کیا کیا نا یہی مولا فرما رہے کہ چاہے وہ برا ہو چاہے اچھا ایک رہبر ضروری لابد للناس امیر ایک امیر ایک حالت میں تمہیں چاہیے ہے ہونا چاہیے ایک ہونا چاہیے اچھا ہوگا اچھے راستے پہ لے جائے گا اور پوری تاریخ پڑی میں تو 2-3 نام لے دیے نا اب پوری تاریخ دیکھ لیجئے کہ پیشواؤں کے بغیر گاڑی انہی کو امام اسی معنی میں کہہ دے امامت عامہ اس کے بغیر گاڑی کہاں آگے چلے گی پاکستان بن گیا اگر نہ ہوتے محمد علی جناح تو کیا ہوتا لیکن قائد اعظم بھی داؤ کر گئے لوگوں کے ساتھ بعد میں لوگوں کو پتا چلا عقیدہ کیا ہے کہہ بیٹھے قائد اعظم بعد میں ہو گیا ان کو پتا چلا کہ تو الٹا ہو گیا معاملہ اب کچھ نام کو بدل بھی نہیں سکتے یہ بھی تو بڑی مجبوری ہو گئی بس لیکن بہرحال بات تو ہے نا जमा हुए, बात हुई, बन गया मुल्क, आजाद हो गया मुल्क। अब मसला क्या हो गया, सब जगह एक ही जैसा मसला हो गया। माशाल्लाह इतने रहबर, इतने पेशवा, किसी एक की बात नहीं कर रहा, समझे, मैं आपकी बात नहीं कर रहा कि समझे, नहीं नहीं मैं सबकी बात कर रहा हूं। देख लीजिए ना आप, देखिए एक मसला आपको समझा दें कि जब पेशवा ना हो, रहबर ना हो तो होता क्या है। हमारी कौम में शऊर भी है, मैं बता दूं, जज्बा भी है, अच्छी भी है। अच्छे बुरे तो हर जगह है, कहा नहीं है भाई, हुजूर के जमाने में बुरे थे, किसी भी मुल्क का नाम ले लो, अच्छे बुरे हर जगह है। ये नहीं कि भाई किसी जगह पूरी कौम बस 100% सारे के सारे थे, वो उसको छोड़िए, लेकिन बतौर कुल्ली कौम अच्छी है, ठीक है। और कौम समझ भी रही है कि बुरा हो रहा है, और कौम हालात को बदलना भी चाह रही है। एक जगह मैंने और भी बात की थी, जहाँ ये बात हो रही थी वहाँ भी मुझे मजबूरन फिर ये कहना पड़ा था कि असल मसला तो वो तो आप समझ नहीं रहे, मसला क्या किया है आपके साथ, इन लोगों ने आपके साथ किया क्या है। सब जान चाहते हैं कि इस निज़ाम से जान छूट जाए, ऐसा ही है ना, पूरा पाकिस्तान चाहता है इस निज़ाम से हमारी जान छूट जाए, हमारा मुसीबत से हमारी जान छूट जाए। कैसे छूटे, निकल भी नहीं सकते, वो निकलते छोटे छोटे, पूरी कौम नहीं निकल रही ना, क्यों? जब जानती है कौम कि ये हो रहा है तो क्यों नहीं निकलती? अब वो राज आपको बताने जा रहे हैं, वो बात बताने जा रहे हैं, मतलब कोई ऐसे राज नहीं है, लेकिन वो बताएं आपको मसला क्या है, असल मसला मारूजी हालात, जो हमारे हालात का जबर जिसमें हम जी रहे हैं ना, इसमें वो क्या, इन्होंने पहले मालूम है क्या किया हुआ, ये कि देखिए पहले दो इकाइयों में तकसीम किया, मशरक मगरिब, ठीक है ना, समझ रहे हैं ना पुराने लोग, मशरक मगरिब में तकसीम किया, फिर उसके बाद मजीद 4-5 इकाइयों में तकसीम किया, सुबाइयत, ठीक, सुबाइयत, लिसानियत, इलाकाइयत, फिर उसके बाद मजहबी इकाइयों में, भाई चीज़ें तो पहले से मौजूद थी ना, 1400 साल से हैं, उन इकाइयों में तकसीम किया, तो माशाल्लाह 150 जमातें मजहबी वजूद में आ गई सबकी मिला के। हमारी बात नहीं कर रहा हूँ, ये ना समझिएगा कि हमारे माशाल्लाह इतने सारे गरोह हैं, उनकी तरफ इशारा कर रहा हूँ, उनकी भी तादाद वैसे इतनी ही है। मैंने एक दफ़ा टोटल करने की कोशिश की थी, 100 के बाद मैं थक गया, मैंने कहा छोड़ो भाई, पता नहीं कहाँ तक जा रहा है मामला, सलावात भेजिए मोहम्मद आले मोहम्मद पर। समझ में आ गई बात, इकाइयों, मजहबी इकाइयां, और उसके बाद मजहबी इकाइयां नहीं, मजहबी इकाइयां तो इतनी हो गई, फिर उसके बाद बिरादरी, मोहल्ले की सतह पे भाई, कबीलों की सतह पे, इतनी इकाइयों में तकसीम कर दिया गया इस कौम को कि अब कोई एक इनको जमा करने वाला है नहीं ना। जब एक होगा कोई, जैसे कायदे आज़म थे, पीछे उसके चल पड़े ना, पूरी कौम निकल आई, अब एतबार नहीं रहा एक दूसरे पे, निकलते नहीं है कि साथ देगा कि नहीं देगा, मेरा पता नहीं क्या हशर होगा, इसका पता नहीं क्या हशर होगा। हमें दर्जनों इकाइयों में तकसीम कर दिया हमारे माशरे को, असल मसला ये है, तकसीम हो चुका है हमारा माशरा, सब चाहते हैं दूसरा कर ले, मैं बचा रहा हूं भाई, मेरी जान छूट जाए, लेकिन जब ये यकीन हो कि नहीं पूरी कौम निकलेगी, 22 करोड़ आदमी निकलेंगे, कोई ताजुब नहीं, कोई अजीब नहीं कि तकदीर बदल जाए इस मुल्क की, इस कौम की भी तकदीर बदल सकती है, इस कौम की भी। लेकिन एक ऐसा पेशवा भी तो नहीं है कोई, मजहबी को छोड़ दीजिए, सियासी पेशवा भी तो नहीं है ना, तो बात समझ में आई कि मसला क्या है। इसलिए मौला फरमा रहे कि जिस कौम का रहबर नहीं होगा वो रेवड़ की मानिंद होगी, हुजूर की हदीस भी यही है, भेड़ों का गल्ला होगा, जिसकी मर्जी निकालेगा गल्ले में से एक को मारेगा और बाकी खुश हो जाएंगे भाग के भेड़े के, हम बच गए, हम बच गए, हम बच गए। उन्हें मालूम नहीं कि एक एक करके सबका नंबर है ना, यानी दुनियावी इमाम की बात कर रहा हूं, इमामत आम्मा की बात कर रहा हूं, कि ये ना हो कौमे और मुल्क तबाही के दहाने पर पहुंच जाते। अगर हो ऐसे पेशवा और लोगों को उन पर एतमाद हो और वो सारी इकाइयों को इकट्ठा कर सकें, अब इकाइयों को कैसे इकट्ठा करें, मैं अगर दूसरों की बात करूं तो अपने ही लोग नाराज होते हैं, दूसरा हमारी बात करने लगे उसके आदमी उसको मारने दौड़ पड़ते हैं कि तूने कैसे इनका फेवर किया, है ना, ऐसे ही है ना, ऐसे ही ना? पूरे पाकिस्तान में और दीगर मौली की मिसालें, अफ्रीका तो पूरा यही हाल है, पूरा अफ्रीका इसीलिए तबाह हो गया कि ये नहीं, पहले साम्राज्य पहले ये करता है, इस्तेमार पहले ये करता है, आपको इतनी इकाइयों में तकसीम कर दिया कि आप हैं, लेकिन उसके बावजूद फिर वही बात, अब पॉजिटिव बात भी तो आपको बता दो ना। ये तो मैंने आपके सामने मारूदी हालत जरा सा रख दिया कि ये सूरत हाल है हमारी, इसलिए हम परेशान हैं और अभी परेशानियों के दूर होने का कोई इम्कान नहीं। लेकिन सबसे बड़ी बात क्या है, खुशाइंद बात क्या है, कम से कम एक तबका ऐसा मौजूद है जो इस बात पे यकीन कामिल रखता है कि अल्लाह ने एक इमाम एक रहबर हमारे लिए रखा है ना, समझ में। एक कब अभी तफसील में जा रहे हैं, तशरीह जा रहे हैं, मुमकिन है जुमला समझ में ना आए हमारा, लेकिन अभी आगे समझा देते हैं आपको आराम से। बस ये यकीन कामिल होना चाहिए कि इसके बगैर कोई, अब वो कैसा होना चाहिए, अभी मैंने मिसालें दी, सियासी मजहबी पेशवा होते हैं ना, इमाम होते हैं, तो गलती का इम्कान है कि नहीं, तारीख भरी हुई इम्कान क्या होती हैं गलतियां, खुद ही कह रहे होते हैं हाँ ये फैसला गलत था, हाँ ये फैसला गलत था, हाँ ये फैसला गलत था, 40 लाख आदमी मर गए, तू कह रहा है फैसला गलत था, 80,000 आदमी मरवा दिए, कह रहे हैं वो पहला फैसला गलत था, तेरे एक गलत फैसले की वजह से जियाउल हक बेड़ा गर्क हो गया पूरे मुल्क का, कह रहे गलत फैसला था, तूने कह दिया गलत फैसला, बस ये है तशय्यो का इफ्तिखार। यहां इमामत के लिए पेशवाई के लिए शर्त यह है कि मासूम अनिल खता हो, यानी जो फैसला है वो कयामत तक के लिए, जो हुक्म है वो कयामत तक के लिए, खता की गुंजाइश नहीं। क्यों? इमाम की खता, पेशवा की खता, रहबर की खता पूरी कौमों को तबाही के दहाने तक ले जाती है, इसलिए हमारे यहां शर्त है उसूल दीन, क्योंकि इमाम वो है जो अल्लाह और उसके रसूल के हुक्म को आगे चलाएगा, उसके हुक्म को पियादा करेगा, उसके हुक्म को रवा रखेगा। लिहाजा वहां मुजतहिद वाली बात नहीं, खता इज्तिहादी वाली बात नहीं, इमाम वो होना चाहिए जिसके सामने रास्ता वाज़े हो और जिसके हर हुक्म पर यकीन कामिल रखते हुए मैं अमल करूं, क्योंकि मुझे यकीन है कि ये मासूम है और इससे खता का इम्कान नहीं है। भाई बात इस्मत की शर्त बता रहे हैं आपको क्यों रखी गई हमारे यहां, मैंने बता दिया ना, ये पीछे जो आप समझ रहे मैं सियासत बयान करो, सियासत नहीं बयान कर रहा था, एक मसला समझाना चाह रहा था कि अगर ये रहबर या पेशवा गलत फैसले करेगा तो क्या होगा, कराची वाला हशर होगा। अब तो समझ में आ गई, आ गई ना समझ, अब लोग पछताते रोते ही क्या हुआ क्या, जब हम जैसे कहते थे तो हमारे मुखालिफ थे उस जमाने में, कहते थे कि होश के नाखून ले लो, ये फासिस्ट लोग हैं। क्या है? फासिस्ट है ये, इन्हें सिर्फ अपने मुनाफे से गरज है, अपने नफे से, अपने फायदे के लिए तुम्हारी गर्दनें काट देंगे, और काटी के नहीं काटी, अपने फायदे के लिए तुम्हें मार देंगे, मारा के नहीं मारा, अपने फायदे के लिए तुम्हारी गोलियां मार देंगे, तुम्हें बोरियों में बंद कर देंगे। बुरा लग रहा होगा कुछ लोगों को, हमें भी तो बहुत बुरा लगा और लग रहा है और लगता रहता है, तो हौसला करो ना आप सुनने का, हम तो खैर उस वक्त भी सुनाते थे, खुदा का शुक्र है बूढ़े गवाह हैं। या तो समझ में आ गई बात, कितनी सादा सी बात है कि एक गलत फैसला क्या करता है, कहां पहुंचा देता तबाही के दाने में। इसलिए इस्मत शर्त, इस्मत मासूम होना, यकीन कामिल है कि जो ये कह रहा है वही फैसला रसूल का है, वही अली का है, वही अल्लाह की मशीयत है, कयामत तक उसके फैसलों में तब्दीली आने वाली नहीं। इसलिए तशय्यो में इमामत की शर्त क्या है, मासूम अनिल खता, मासूम होना चाहिए, इसीलिए कुरान गवाही देता है। चलिए कल वहां तफसील से पढ़ चुके, लेकिन एक जुमला निकल ही गया मुंह से तो बस निकाल देते हैं, इन्नमा युरीदुल्लाहु लियुज़हिबा'नकुम रिज्ज़ा अहलल बैत वयुत्ताहिरकुम, जैसे कि पाक करने का हक है। वो किसी ने सवाल कर दिया था, तो आप अपनी रिवायत पेश करते हैं कि इससे मुराद ये पांच तरह पांच नहीं, इससे मुराद हाँ सिर्फ हमारियां नहीं है, पढ़ तो लिया करो, अपना तो पढ़ लिया करो, सही मुस्लिम, सुनने तिरमिजी, सुनने कुबरा, बेहकी सुनने कुबरा जो कहलाती है अल्लामा बेहकी की, जाओ सब किताबें ले आओ, मैं निकाल के दे दूंगा। हदीस नंबर नहीं बता रहा था कि कोई चैलेंज करे तो फिर बताऊंगा कि 37-27 नंबर हदीस कहाँ है, 37-87 नंबर हदीस कहाँ है, सब निकाल के रख दूंगा, लेकिन ऐसे तो मजा नहीं आएगा ना, जब कोई चैलेंज करेगा तो बताऊंगा ना, अभी तो मैंने बता दिया किताबों के नाम, सब जगह एक ही बात लिखी है, उम्महातुल मोमिनीन से नकल करके लिखी गई है कि कैसे अल्लाह के रसूल ने जब ये सूरह अहज़ाब की आयत नाजिल हुई तो आपकी साहबजादी आई, कहीं है पहले बेटे आए यानी हसन हुसैन आए, साहबजादी आई, पुष्ट पहली थे, उन्हें भी आवाज दिया आ जाइए चादर के अंदर, जब ये सब जमा हो गए, दो उम्महातुल मोमिनीन से है जनाब, अगरचे के अरबी में दो के लिए तस्निया का लफ्ज इस्तेमाल होता है, लेकिन मैं क्योंकि उर्दू में बात कर रहा हूँ तो मैंने जमा का सीगा इस्तेमाल कर दिया, कि दो उम्महातुल मोमिनीन से कम और से भी है ये बयान है कि चादर में जमा हुए, और उसके बाद हमने कहा हम आ जाए, कहा नहीं अपने मकाम पे रहिए मगर आप खैर पे हैं, किससे कहा था, ام المومنین جناب ام سلمہ سلام اللہ علیہا، صلوات بھیجیے محمد علی محمد پر، رہیے ابھی خود پر بنے. ہم نہیں کہہ رہے ہو کہ تمہاری روایت تمہاری روایت، آؤ ہمارے ساتھ، ہم تو ہر جگہ ہی بتا دیتے ہیں، سارے حوالے بھی دے دیتے ہیں انہیں، اس لیے ذرا گھبراتے بھی ہیں. کیا فرمایا؟ اللہم ہؤلاء اہل بیتی وخاصتی لحمهم لحمی دمهم دمی یعلمنی ما یعلمهم ویحزننی ما یحزنهم. صلوات بھیج دیجیے محمد علی محمد. اے اللہ، اے اللہ ہمارے اللہ، یہ میرے اہل بیت تو سمجھ میں آ گیا. ہم نہیں کہہ رہے ہیں یہ آپ کی روایتیں ٹھک سے ٹھیک دیتے ہیں. آپ نے کہا ہوگا یا تو یہ ہو گیا کہ وہاں کا بھی کوئی یہ بیان کرتا ہے اس کے پیچھے پڑ جاتے ہیں کہ تو نے یہ بیان کیوں کیا. اس نے کہا اپنی کتاب سے پڑھ رہا ہوں، کہ اپنی کتاب میں تھا، تو نے پڑھا کیوں؟ ان کو مارتے ہیں، قتل کر دیتے ہیں، آپ کو نہیں معلوم تاریخ بھری ہوئی ہے. اگر اس ٹاپک پہ چلا جاؤں گا نام انگلیوں پہ گنانا شروع کر دوں گا جن میں بڑے بڑے امام شامل ہیں اس جرم میں. امام نسائی، چلیے نام لے دیا میں نے، امام نسائی کو اس جرم میں مار دیا گیا کہ علی کی فضیلت میں انہوں نے پوری ایک کتاب لکھ دی تھی، خصائص حیدریہ یا خصائص علویہ یا خصائص علی، تینوں نام ہیں کتاب ایک، اب بھی ملتی ہے میرے پاس، تین چار نسخے اس کے موجود ہیں مختلف جگہوں سے چھپے ہوئے، تین چار نسخے ہیں میرے پاس. مار دیا انہوں نے اپنے امام کو. تم نے دیکھا؟ انہوں نے کہا بھائی اپنی کتابوں سے لکھ رہا ہوں، سب کے لیے اس نے لکھی تھی، خصائص فلاں خصائص فلاں، علی کے بارے میں لکھی، پیچھے پڑ گئے، در بدر ہوتے رہے. اتنا مارا تھا، اتنا مارا تھا، تشدد سے بیچارے کی جان چلی گئی، مر گئے. تو یہ حالت ہے. تو وہاں کے لوگ بولتے ہوئے بھی ڈرتے ہیں کہ بولے کیسے، ہمیں تو معلوم ہے لکھا ہے لیکن ماریں گے ہمیں پکڑ کے. تو کیوں تم نے ان کو اتنا بھر دیا پہلے، ان کو اتنا بھر کیوں دیا؟ اب سمجھ میں آئے گی بات. اس لیے ہمارے یہاں کیا شرط ہے؟ معصوم اور عصمت کی دلیل یہ آیت. اور دلیل اگر اور کوئی ہوتا تو وہ بھی شامل ہوتا. آپ کیا موجود ہے کہ بس یہ پانچ، ہم پنجے تنے پاک نہیں کہتے بھائی. اب ایسے مجازن کوئی کہہ دیتا ہوگا سن کے، یہ پنجے تنے پاک کی اصطلاح آئی کہاں سے؟ یہ پنجے تنے پاک کی اصطلاح آئی وہاں سے ہے، کیونکہ ظاہر عربی میں یطہرکم تطہیرا کا کیا ترجمہ کریں. جب یہ طے ہو گیا یہ پانچ، تو ان کا یہ پنجے تنے پاک کا باقی پاک نہیں ہے کیا؟ تو جواب میں وہی آیت پیش کر دی، باقی پاک نہیں ہے، بوشک پاک ہوں گے، لیکن جیسا کہ پاک کرنے کا حق ہے، اگر سب پاک تھے اس طرح سے پاک جیسے پاکیزگی کا حق ہے، تو پھر پروردگار عالم نے اہل بیت کو اس آیہ تطہیر کے ساتھ مخصوص کیوں کیا؟ پاک ہونا اور بات، اور آیہ تطہیر کا مصداق ہونا یہ اور بات. یہ ہمارے بھائیوں نے لکھا ہے، میں اس لیے ان کو سلام پیش کرتا ہوں جنہوں نے اس دور میں بھی آج بھی یہ باتیں بیان بھی کر رہے ہیں اور لکھ بھی رہے ہیں، خود لکھ رہے ہیں. بھائی کہتے نہیں، ایسا نہ کرو کہ شیعوں کی دشمنی میں اہل بیت کا دامن چھوڑ دو، یہ ان کے الفاظ ہوتے ہیں. کہتے ایسا نہیں کرو کہ شیعوں کی دشمنی، تم اہل بیت کے دشمن بن جاؤ، پھر بچا کیا تمہارے پاس؟ کچھ بھی نہیں بچے گا. تو پہلی چیز کیا بتائی ہم نے؟ آج یہاں تک آ گئے، عصمت. عصمت تاکہ آپ کو معلوم ہو کہ اگر ہم کہتے ہیں امام معصوم تو کیوں کہتے. اگر غلطی کا امکان ہوگا تو پھر معلوم نہیں کون سا فیصلہ صحیح تھا، کون سا فیصلہ غلط تھا، صلح کرنا صحیح تھا یا جنگ کرنا صحیح تھا. اب تو سمجھ میں آ گیا، کیونکہ معصوم ہے. اگر صلح حسن ہے تو صلح محمد ہے، جنگ حسین ہے تو جنگ محمد ہے. حسن کی صلح بھی رسول کی صلح، اور حسین کی جنگ بھی رسول کی جنگ. حرب کا حربی، ان سے جو لڑے گا وہ مجھ سے لڑے گا، جو ان سے لڑے گا وہ انا حربن لمن حاربہم، کہہ دیا نا اللہ کے رسول نے، میری اس سے جنگ ہے جس کی ان سے جنگ ہے، جو ان سے جنگ کرے گا وہ مجھ سے جنگ کرے گا، بتا دیا نا. تو بس معصوم ہے، اس لیے دوسرے دھوکہ کھا گئے. مزاج کا فرق تھا، ایک بھائی کا تھا اس کا مزاج سلو والا تھا، ایک بھائی کا مزاج جنگ والا تھا. یہ مزاج امامت ہے، اور مزاج امامت مشیت کے تابع ہوتا ہے. مشیت کے تابع کیا مطلب؟ مشیت ہے صلح کر لو تو صلح کی جائے گی، مشیت ہے جنگ تو جنگ ہوگی، ورنہ صلح حدیبیہ کو کہاں لے کے جاؤ گے؟ صلح حدیبیہ اور غزوہ بنی قریظہ، صلح حدیبیہ میں سب چھوڑ دیا، ان کی شرطیں مان لی، بنی قریظہ میں 400 یہودیوں کے سر قلم کرا دیے. تو دونوں مزاج ایک جگہ ملے نہیں ملے؟ تو مزاج رسالت تھوڑی ہے کوئی، یہ مزاج رسالت ڈھلا ہوا ہے مشیت کے سانچے میں. مشیت کا تقاضا ہے صلح تو صلح ہوگی. اسی لیے اللہ کے رسول نے فرمایا کہ دونوں میرے بیٹے امام ہیں، چاہے یہ قیام کی حالت میں ہو چاہے یہ قعود کی حالت میں ہو، یعنی چاہے یہ جنگ کریں چاہے صلح کریں امام. اس لیے ہمیں یقین، اگر کسی نے ٹھکرا دیا، اب آئیے ایک دو مثالیں دے دینا آپ کے لیے، اور پھر اس کے بعد انشاءاللہ میری نظریں گھڑی پر ہیں، آج ظاہر کے مصائب کو زیادہ وقت دینا ہے تو یہ آپ کو ذرا سا ایک مسئلہ اور سمجھا دیں. ساتویں امام نے کیا فرمایا؟ خبردار باطل کی نوکری نہ کرنا. جمال صفان جمال کے ساتھ کیا کیا تھا؟ جس نے اونٹ کرائے پہ دے دیے تھے بس حج کے لیے، حج کے لیے، جنگ کے لیے نہیں. ہارون رشید کو امام نے ملنے سے منع کر دیا، بڑا روتا گڑ گڑاتا، نہ معلوم کیسے مدینے میں اجازت مل گئی اس کو، اس وقت امام وہاں تھے، اجازت مل گئی ملنے، آ جاؤ بھائی. وہ مولا مجھ سے ناراض کیوں، میں نے کیا کیا؟ کہ تو نے اپنے اونٹ ہارون کو کرایہ پہ نہیں دیے؟ کہ مولا حج کے لیے دیے، حج کے سفر کے لیے دیے. اور کہا کہ نہیں بے شک تو نے حج کے لیے دیے، لیکن یہ بتا تیری تمنا تھی کہ نہیں کہ زندہ رہے اتنے عرصے تک میرا کرایہ تو دے دے اونٹوں کا، مر گیا تو میرا اونٹوں کا کرایہ کون دے گا؟ بادشاہ وادشاہ تو ایسے ہی ہوتے ہیں نا، مر گئے تو بیٹا ان کے قرضے تھوڑی ادا کرتا، وہ اور لے کے آتا ہے ابا کے نام پہ، ابا مر گئے جنازہ اٹھانا ہے پیسے اور دے دو. بھکاری ہے نا بھائی، ہمیں تو بڑی آسانی ہوگی، جو اپنے منہ سے اپنے آپ کو بھکاری کہتا ہو تو ہم بھی تو بھکاری کہیں گے نا پھر اس کو. تو یہ بھکاری ہیں جو خود کہتے ہیں کہ ہم کیا ہیں؟ بھکاری. ہاں تم بھکاری ہو، خاندانی بھکاری ہو، تم انگریزی سامراج کے جوتے چاٹنے والوں کی اولادیں ہو. ہم نے اس وقت بھی ان کے غلامی نہیں کی، آج بھی ان کے غلام نہیں. ہمارا فکر آزاد، ہمارا ذہن آزاد، ہمارا عقیدہ آزاد، الحمدللہ. ہمارا سالار ہے حریت پسندوں کا سالار حسین، ہم وہ حریت پسند لوگ ہیں، تم اب بھکاری، ہم نہیں ہیں. ایک صلوات بھیج دیجئے محمد آل محمد پر. تو انتظار ہے، تمنا کی، تمنا کی تو نے یا علی. اچھا لاؤ بیٹا ایک اور دارا لگا دو تو میں پانی پی رہا ہوں. جزاک اللہ. جزاک اللہ بھائی. میں نعرے وارے لگواتا نہیں ہوں لیکن ایک ذرا سہارا مل جاتا ہے نا، ڈھارس ہو جاتی ہے کہ ہاں آپ لوگ بیدار بیٹھے ہیں، ماشاءاللہ پروردگار آپ سب کو سلامت رکھے. تو بتا وہ کیا ہوا؟ تو نہیں تمنا تو تھی تیری کہ سر جھکا کہتا ہاں یہ تو ہے، مر جاتا تو پیسے کہاں ملتے؟ وہ بعد والا پتہ نہیں دیتا نہیں دیتا، میرے اونٹ بھی ضبط کر لیتا، الزام لگا دیتا مجھ پہ دھاندلی کا، اور میرے اونٹ بھی رکھ لیتا الٹے. یہ تو تھے کہ بس یاد رکھ، صفوان جمال ظالم حکمرانوں کی ایک لمحے کی زندگی کی تمنا کرنا بھی گناہ. ایک لمحے کی زندگی کی تمنا کرنا بھی معصیت، معصیت گناہ ہے، خبردار. کہتا آئندہ نہیں. اس نے سارے اونٹ بیچ دی اپنے، کہ میں نہیں کروں گا. ہارون نے بلایا جب معلوم ہوا اگلے سال کیا ہوا. اب دیکھیے شناخت، ایسے تو نہیں اس نے 50 سال حکومت کی، ایسے تو نہیں بادل کے ٹکڑے کو دیکھ کر کہتا تھا کہ جہاں بھی برسے گا ہارون کی حکومت میں برسے گا. نہ وہ بادل رہا، نہ وہ قصر رہے، نہ وہ ہارون رہا، کچھ نہیں رہا. رہے تو وہ رہے جنہیں انہوں نے زہر دے دے کر شہید کیا تھا، ہے نا. یہ اللہ کا نظام ہے، اللہ کا نظام. اس لیے مومنین کو سمجھاتا ہوں کہ نہیں، اور جو خاص طور پہ خاص مقامات پہ تھے کہ نہیں ایسا نہ کرنا، قوموں کے سودے نہ کرنا، ضمیر کے سودے نہ کرنا، دین کا سودا نہ کرنا، ملت کا سودا نہ کرنا، پھر اللہ تمہیں عزت دے گا. اور جو اللہ عزت دے گا وہ کوئی چھین نہیں سکتا. وہ اللہ کوئی چھین سکتا ہے جسے اللہ عزت دے؟ اب وہی آپ کے لیے حسین، جسے حسین عزت دے گا اس کی عزت کوئی چھین سکے گا؟ لیکن یقین اور عقیدے کی بات ہوتی ہے، یقین ہو اور عقیدہ ہو، اپنے مولا پر عقیدہ ہو. بیچ دی. بلائے ہارون نے، کیا ہوا بھائی، کہاں گئے اونٹ تیرے؟ اتنے سو اونٹ تھے تو میں نے بیچ دیا، دوسرا کاروبار کرو. کیوں بیچے؟ کہ بس اس میں فائدہ نہیں ہو رہا تھا. کہتا میں جانتا ہوں، دیکھیے اب شناخت، ایسے تھوڑی حکومت کر رہا تھا، شناخت. جملہ کیا کہتا ہے وہ؟ کہتا میں جانتا ہوں یقیناً تیرے امام نے تجھ سے کہا ہوگا کہ بیچ دے اور ہارون کو کرائے پہ نہ دے. کہتا نہیں نہیں نہیں. کہتا ہاں چھوڑ، پہلے تیری جاں بخشی چھوڑ دیا تجھے، لیکن جانتا ہوں میں. तूने इसीलिए ताकि मुझे किराए पे ना देना पड़े, इतनी वो शनाख्त थी उसको है। और उसी इमाम ने अली बिन यकीन को क्या कहा, रहो अंदर, है ना। या तो इस मकाम पर हो जो अली बिन यकीन का अकीदा है इतना मजबूत। और उसकी भी शर्त की जानते क्या रखी थी, बड़े वाकयात है नहीं सुनाना चाहता, एक जुमला कह रहा हूं। उसकी शर्त ये रखी थी कि अली बिन यकीन याद रखना, इसका कफारा है, इसका कफारा है, ये जो तू उसका वजीर है, वजीर आजम नहीं था, अक्सर हमारे लोग कहते थे वजीर आजम वगैरह नहीं था, खजाने पर था, कभी वजीर खजाना था कभी मुशीर था, ये सब ओहदे उसके पास रहे, ये तारीख है। अब वो पैते मिंबर पे तो पढ़ता चला जाता है वजीर आजम वजीर आजम वजीर अब वजीर आजम और थे, सबके नाम हैं तारीखों में। खैर, तो वो जनाब कहता है कि अली बिन यकीन से फरमाता है, मौला खबरदार, इसका कफारा है, वो कफारा ये है कि खबरदार कोई हमारा मोमिन तेरे दर पे ऐसा ना हो कि सवाली बनकर आए और तू उसको धुतकार दे। अगर तूने हमारे किसी चाहने वाले को, ये तमाम लोगों को नसीहत कर रहा हूं, और ऐसा हुआ था एक जमाने में कि मैंने एक साहब को बहुत बड़े मनसब पे थे, उन्हें कॉल सुनाया था, एक मसला हो गया था जिसमें सैकड़ों डाउन साइजिंग और ना मालूम क्या क्या होना था, तो मैंने कहा ये बताइए आपकी नौकरी खत्म हो गई तो दूसरी मिलेगी, कहा मुझे क्यों नहीं मिलेगी, मैं तो कहीं भी जाके कर लूंगा, दुनिया में पोस्ट ऐसी थी ना इतनी बड़ी, अगर यकीन कर लेना आदमी तो फिर बता रहा हूं, क्यों नहीं मिलेगी, बिल्कुल। मैंने कहा ये बेचारे निकाल दिए गए, इनको मिलेगी, इनको कहाँ मिलेगी, इनको तो नहीं मिलेगी, उस जमाने में 7-8 हज़ार तनख्वाह होती थी, पुरानी बात कर रहा हूँ, इनको 7-8 हज़ार तनख्वाह है, आप करें अब भी आपका पैकेज जो 1 लाख का, उस जमाने में 1 लाख यानी आज के समझिए 30-40 लाख। मैंने कहा आपको तो कहते हाँ मुझे तो मिल जाएगी, तो मेरे लिए बहुत जगह, इनका क्या होगा। फिर मैंने उनको ये रिवायत सुनाई थी कि कफारा ये काम कर जाओ, और वो भी वाकई अल्लाह उनको जन्नत नसीब करे, करवट करवट नाम नहीं लेना चाहता ना शहर बताना चाहता हूँ। तो वो उस मर्द खुदा ने, उस मर्द मोमिन ने वो काम किया कि कम से कम उसकी कैपेसिटी में जो 700-800 थे उन सब की नौकरियां बचा गया, खुद चला गया। और जानते हैं अल्लाह ने उससे बड़ा मनसब दिया, अल्लाह ने दूसरी जगह उससे बड़ा मनसब दिया, मैं तो कहूंगा मौला ने दे दिया, क्योंकि मौला के नाम पर किया ना। समझ में आ रही है बात, कफारा क्या था, कोई मोमिन हमारा खाली हाथ नहीं जाना चाहिए, ऐसा ना उसे धुतकार दिया जाए। और एक ऐसा वाक्य हुआ था तो मौला ने मिलने से इनकार कर दिया था कि जब तक मेरा चाहने वाला तुझे माफ नहीं करेगा मैं तो शनि मिलता हूं। ये तफसीली वाक्य है लेकिन मैं अर्ज कर रहा हूं है। अच्छा, सातवां इमाम ये कि खबरदार नौकरी नहीं करनी। आठवां इमाम खुद ही वली अहदी कबूल कर लिया, मामून ने बनाया इमाम ने, कितना बड़ा है। अभी जब मासूम की आठवें इमाम की महफिल हुई, मैं इत्तेफाक से मशहद में भी था, यहां भी पढ़ी वहां भी पढ़ी, तो वहां मैं इस पर फलसफे पे बात करता रहा इमाम के वली अहदी के, जाहिर है उसका तो मौका नहीं है ना वक्त है, इशारा कर दिया मैंने है ना। लेकिन क्योंकि मासूम है, हमारा कभी यकीन डावाडोल हुआ नहीं, हुआ ना, क्यों भाई, हमें यकीन है ना कि मासूम है, मासूम खता कर ही नहीं सकता, जो कदम उठा रहा है अल्लाह की मर्जी के तहत उठा रहा है। इसलिए इमामत का अकीदा हमारे यहां उसूल दीन, अगर ये इमामत का अकीदा ना होता तो हम भी इधर उधर दर बदर ठोकरें खा रहे होते हैं। आज तक इस अकीदा इमामत ने आपको बचा के रखा हुआ है, क्योंकि ये यकीन कामिल है कि जो है इमाम वो मासूम अनिल खता, जो कह रहा है वही है, उसके अलावा कुछ नहीं। तो अल्लाह के रसूल ने नस्ब किया कि नहीं, जिंदगी रही यहां से कल आगाज करेंगे। मैंने अर्ज कर दिया मसाहिब को ज्यादा वक्त देना है, आज आज से मसाहिब की तारीखें शुरू होगी। कैसे मालूम हो कि हाँ भाई अली ही पहले इमाम है, वो तो हम कहते हैं ना, अपने बच्चों को भी याद कराते हैं, याद करा लेना चाहिए और कराते ही हैं सब माशाल्लाह, लेकिन ये दलील क्या है, किसने बनाया, आपने बना दिया या अल्लाह ने बनाया, रसूल ने बनाया। जो आयात आप पढ़ रहे हैं वो तो कुल्ली हैं, उसमें अली कहाँ है। वजअलना मिन्हुम अइमतन यहदूना बिअमरिना, वजअलनाहुम अइमतन यहदूना बिअमरिना, ये दो अलग अलग आयात जो पढ़ रहा हूँ रोजाना, तो अल्लाह ने बनाया इमाम। ये कब कहा कि अली बन गए। सूरह बकरा की आप तिलावत करते हैं, वाइज इब्तला इब्राहिम और रब्बो बिकलिमातिन फतम्मा उन्ना काला इन्नी जाइलुका लिन्नास इमामा, हाँ बनाया अल्लाह ने। ये कहाँ पता कि अली है इमाम, हसन है इमाम, हुसैन है इमाम, ठीक है ना। इंशाअल्लाह जिंदगी है, कल यहीं से आगाज करेंगे कि दो तरह से अल्लाह के रसूल ने नस्ब किया, नस्ब इमामत को नस्ब किया है ना, वो सूरह इंशराह بسم اللہ الرحمن الرحیم علم نشرح، اب اچانک یاد آ گیا تو زبان رکوں گا نہیں، بسم اللہ الرحمن الرحیم علم نشرح لکا صدرک ووضعنا عنک وزرک الذی انقض ظہرک ورفعنا لکا ذکرک فإن مع العسر یسرا ان مع العسر یسرا فإذا فرغت فانصب وإلی ربک فارغب۔ اے حبیب، شروع کی آیت کا ترجمہ بعد میں پیش کر دیں گے، ابھی بس کیونکہ ختم کرنا ہے بات کو۔ فإذا فرغت فانصب، جب فارغ ہو جائیں، کس چیز سے بھائی، کائے سے فارغ ہو جائیں، یعنی کارے رسالت۔ فإذا فرغت، جب اپنا ذمہ داری جو آپ کو دی گئی اس سے فارغ ہو جائیں، کارے رسالت انجام دے دیں، دین کامل ہو جائے، مکمل ہو جائے، فانصب، تو بس نصب کر دیجئے، نصب کر دیجئے اس چیز کو جس کا آپ کو حکم دیا گیا۔ تو بتاؤ نا کہ کارے رسالت انجام دینے کے بعد، اقرار لینے کے بعد، اللہ کے رسول نے کسے نصب کیا تھا؟ کون تھا جسے نصب کیا تھا؟ فیضا فرقت فنصب، جب فارغ ہو جائیں کار رسالت سے پھر یہ کام کیجئے گا۔ تو تلاش کیجئے نا سرکار تاریخوں میں کہ کار رسالت سے کب فارغ ہوئے، کب لوگوں سے اقرار لیا تھا، بتاؤ۔ تم تک میں نے پہنچایا کہ نہیں پہنچایا جو آیا تھا؟ ہاں پہنچایا، سارے احکام پہنچا دیے، پہنچا دیے، دین پہنچا دیا۔ الیوم اکملت لکم دینکم، گواہی دے رہا ہے نا قرآن۔ تو پھر اس کے بعد کیا پہنچا؟ یہ حجت الوداع کی آیات ہیں ساری، بھائی کیا پہنچا اس کے بعد؟ اب خاموش، اب زبانیں بند رہیں گی، ڈھونڈو نا کہ حجت الوداع میں جب دین مکمل ہو گیا اس کے بعد کیا پہنچایا۔ یہ ساری دلیلیں ہی تو دینا ہے کل سے انشاءاللہ۔ فإذا فرغت فانصب، کار رسالت انجام دینے کے بعد، یا ایو رسول بلغ ما انزل الیک من ربک فإن لم تفعل فما بلغت رسالته، یعنی کار رسالت پورا ہو چکا لیکن اگر یہ نصب نہیں کیا، یہ پیغام نہیں پہنچایا، تو کار رسالت انجام ہی نہیں دیا۔ ختم ہوئی بات، یہاں جہاں ختم کر رہے ہیں یہیں سے انشاءاللہ آغاز کریں گے، زندگی رہی کل کی گفتگو کا۔ بات واضح ہو گئی؟ اس لیے امامت کا عقیدہ ہمارے یہاں کیا ہے؟ عصمت کے ساتھ مشروط، معصوم ہوگا امام، معصوم نہیں ہوگا تو ہر فعل میں شک ہے، صحیح کہ غلط، صحیح کہ غلط، پھر ہم بھی یہی کہا کریں گے خطائے اجتہادی ہو گئی۔ معاذ اللہ آج تک کسی امام کے لیے سنا آپ نے ہمارے میں نہیں، جہاں خطائے ہوئی ہیں نا وہیں پہ یہ اصطلاح ہے۔ اب کیا کریں، کیا کریں، تعویل کہاں سے؟ ان کا خطائے اجتہادی میں ڈال دو، اس کھاتے میں ڈال دو، خطائے اجتہادی کے، معذرت کے ساتھ، لیکن ہے نا، ہماری تو ایسا نہیں، امام معصوم، جو فیصلہ کر رہا ہے وہی حق ہے۔ حسن صلح کر رہے ہیں، اگر مزاجوں کا فرق ہوتا تو حسین کہتے بھائی آپ صلح کیجئے میں تو لڑوں گا، جوان تھے نا اس وقت، تو اور زیادہ جوان تھے بھائی 40 ہجری میں، لیکن نہیں، حسن امام ہے، حسین کا بھی امام ہے، اس وقت حسین کا بھی امام ہے نا، بس یہی بتا رہے ہیں حسین کے، نہیں اگر مزاج کی بات ہوتی تو میرے ساتھ بہت ہو جاتے، جو ناراض ہوئے امام حسن السلام سے ہو گئے تھے نا ناراض، حملہ تک کر دیا تھا خیمے پہ، بھائی تاریخ ہے ساری، تو ان کو لے کے امام حسن چلے جاتے، میں تو لڑوں گا، جب 72 کے ساتھ لڑیں تو وہاں تو 3-4 ہزار مل جاتے آپ کو لڑنے والے، نہیں ایسا نہیں، جانتے ہیں کہ جو میرا بھائی کر رہا ہے یہی حکم خدا ہے، یہی مشیت الہی ہے۔ اچھا اگر کربلا میں امام حسین کی جگہ امام حسن ہوتے تو کیا ہوتا؟ کچھ اور ہوتا، یزید سے صلح کر لیتے، ابن زیاد سے صلح کر لیتے، پسر ساس سے صلح کر لیتے، نہیں نا، مزاج نہیں، مزاج نہیں، مزاج امامت تو تابع ہوتا ہے مشیت الہی کے، مشیت الہی، وما تشاؤون الا ان یشاء اللہ، یہ کچھ چاہتے ہی نہیں مگر وہ چاہتے ہیں جو ان کا اللہ چاہتا، یہی مشیت ہے جو حسین کو کربلا لے کر آئی ہے۔ آپ دیکھیں کہ عجیب مناسبتیں کتنی ہیں، کربلا میں نہ اللہ کا رسول ہے، نہ علی ہے، نہ حسین کی ماں ہے، نہ بھائی حسن ہے، لیکن واقعہ کربلا ایک ایسا واقعہ ہے کہ ان میں سے ہر ایک نے واقعہ کربلا میں شرکت کی ہے نا، کی ہے۔ دیکھیں ابھی انشاءاللہ دو دن بعد زندگی رہی پڑھیں گے نا جناب عباس علمدار کے مصائب، مگر ایک جملہ بتا رہے ہیں، اتنے بیٹے ہیں نا مولا کے، لیکن ایک بیٹا مانگا ہے کس لیے؟ کربلا کے لیے، نیابت کرے میری، یعنی جو میری یاد دلائے کہ علی یہاں ہیں۔ معصوم ہے کونین، ثانیہ زہرا یاد دلا رہی، اسی لیے تو ثانیہ زہرا لقب ہے نا، یعنی فاطمہ اس انداز میں شریک ہے۔ حسن، چھ یا سات بیٹے کربلا میں شہید ہیں، کم سے کم پانچ بیٹے امام حسن کے شہید ہیں، لیکن ایک خاص قاسم جن کا ذکر آئے گا ابھی، ہے نا خاص۔ بس اب سمجھ میں آیا راز کیا ہے شبیہ پیغمبر ہونے کا علی اکبر کے؟ اس لیے حسین علی اکبر کو ساتھ لے کر آئے تھے، اور اس لیے اللہ نے شبیہ پیغمبر بنایا تھا تاکہ بتا سکے کہ یہ وہ وحشی درندے تھے جنہوں نے شبیہ پیغمبر پر بھی وار کیا، یعنی اگر ان کے سامنے اللہ کا رسول ہوتا تو یہ اس پر بھی وار کرتے۔ ایسا نہیں تھا کہ کوئی نہیں جانتا تھا، سنیے چند جملے ابتدان سن لیجئے مجھ سے تعارف میں شہزادے علی اکبر کے، سب جانتے تھے۔ یہ آپ کی یہ صفت اتنی مشہور تھی کہ جب آپ گھر سے نکلتے تھے نا تو جو بزرگ صحابہ تھے وہ بچوں سے جوانوں سے کہتے تھے اللہ کے رسول کی زیارت کرنا چاہتے ہو؟ وہ شوق سے کہتے تھے کیوں نہیں، کہ وہ دیکھو حسین کا بیٹا علی اکبر آ رہا ہے، جاؤ اس کی زیارت کر۔ جب گھر سے نکلتے تھے تو ماں کہتی تھی بیٹا چہرے پہ نقاب ڈال لیا، کہیں ایسا نہ ہو میرے چاند کو کسی کی نظر لگ جائے۔ جب نکلتے تھے تو دوڑ دوڑ کے جوان آتے تھے اور دائیں بائیں آگے پیچھے چلتے تھے علی اکبر کے، تاکہ گھر جا کے فخر سے کہہ سکے کہ آج ہم شبیہ پیغمبر کے ہم رکاب تھے، ہم رکاب تھے شبیہ پیغمبر کے۔ اور بتاؤ کیا ہے علی اکبر، ابھی پڑھتے ہیں شہادت، ہم تو خود سارا سال انتظار کرتے ہیں شہزادے علی اکبر کی شہادت پڑھنے کے لیے، اللہ ہمیں ہمت دے کہ پڑھ سکیں کچھ تھوڑا سا، پورا حق تو کوئی بھی نہیں ادا کر سکتا لیکن کچھ تھوڑا سا حق ادا ہو جائے۔ جانتے ہیں کیا ہے علی اکبر؟ جب اسیروں کا قافلہ کوفے میں داخل ہوا نا تو آپ جانتے ہیں نا کہ ناکوں کے آگے آگے نیزے تھے اور نیزوں پہ شہدا کے سر تھے، ایک موڑ پہ خواتین کا ہجوم تھا، کوفی بیویوں کوفی کی عورتوں کا ہجوم۔ جو ہی ان کی نگاہیں علی اکبر کے سر پہ پڑی ہیں اپنا منہ پیٹ پیٹ کر رونا شروع کر دیا، سر پیٹنا شروع کر، چلا چلا کر کہتی تھی کاش اس جوان سے پہلے اس کی ماں مر گئی۔ اب بتائیے علی اکبر کیا ہوگا اپنے بابا کے لیے، کیا ہوگا اپنی ماں ام لیلہ کے لیے؟ کیا ہے علی اکبر؟ خود حسین فرماتے ہیں جب مجھے نانا کی زیارت کا شوق ہوتا ہے نا بیٹا علی اکبر میں تیرے چہرے کو دیکھتا ہوں، یعنی علی اکبر کا چہرہ حسین کے لیے کیا ہے؟ رسول کے چہرے کی زیارت گاہ، زیارت زیارت کرتا ہے رسول علی اکبر کے چہرے کی۔ جب یہ پہنچے ہیں کربلا، مؤذن ہے نا، دو تین مؤذن کے نام ہیں، ایک نہیں دو تین مؤذن ہیں حسین کے لشکر میں، کبھی ہلال اذان دیتے ہیں، کبھی کوئی اور، کبھی کوئی اور، کبھی ایک سلمان نام کا آپ کا غلام ہے وہ اذان دیتا ہے، دو تین مؤذن کے نام ہیں، لہذا کہیں کسی مؤذن کا نام دیکھیں تو پریشان ہونے کی ضرورت نہیں ہے، کنفیوز ہونے کی ضرورت نہیں ہے۔ اب یہ عاشور کی صبح ہلال بڑے گلدستے اذان میں اذان دینے کے لیے، حسین نے روک دیا، ہلال ٹھہر جائیے آج آپ اذان نہیں دیں گے۔ دس پستہ عرض کی مولا مجھ سے کوئی غلطی ہو گئی؟ نہیں غلطی نہیں ہوئی، میرا دل چاہتا ہے یہ آخری آواز اذان اپنے نانا کی آواز میں سن لوں۔ علی اکبر کو بلائے، میرے لال آج اذان تم دو گے۔ علی اکبر گلدستے اذان کی طرف بڑھ رہے ہیں، یعنی وہ مقام جہاں اذان دینا ہے وہاں بڑھ رہے ہیں، لمحوں میں یہ خبر خیموں تک پھیل گئی کہ علی اکبر اذان دے گا، بیویوں بچوں میں یہ خبر پھیل گئی۔ جو ہی علی اکبر نے اللہ اکبر کہا بیویاں پچھاڑے کھانے لگی ہیں، अली अकबर की आवाज़ सुनते जानती हैं कि अब ये आवाज़ सुनने को मिलेगी नहीं। नमाज तमाम की हुसैन और उनके रफ़क़ा ने, हमला आम हुआ जिसकी मैं तफसील अशरे सारी में हमेशा पढ़ता रहता हूँ, कई बार पढ़ी है मैंने। आधे से ज़्यादा लश्कर दादे शजात देखे, एक एक का मैंने हाल पढ़ा। ऐसा नहीं कि भाई आधे शहीद हो गए आप सुन के चले जाते, मैंने एक एक का हाल पढ़ा भी है और लिखा भी है, कैसी जंग की थी उन लोगों ने उस हमले आम में। तन बतन जंग की बारी आई, सबसे पहले जो हस्ती मैदान जंग में जाने की इजाज़त देने के लिए हुसैन के सामने आई उसका नाम है अली अकबर। इसीलिए बास को शुबा हुआ कि सबसे पहला शहीद अली अकबर है, क्योंकि यह हकीकत है सबसे पहले अली अकबर है। बाबा इजाज़त है मैदान में जाऊं, क्योंकि रात को माँ ने अहदो पैमान लिया है ना उम्मे लैला ने, मेरे लाल देख ये सब हाशमी हैं, मैं बाहर की हूँ, मेरी लाज रख ले, मेरी इज्जत रख ले, मेरी आबरू रख ले, मैं कनीज हूँ अदनासी फातिमा जहरा की, मेरी लाज रख ले, मुझे सुरखरु कर दे। आए बाबा मैदान में जाऊं, और हुसैन ने इजाजत दे दी। हाँ बेटा जाओ, क्यों नहीं इजाजत देगा, सब मौजूद है, ताकि पहले मेरा बेटा जाएगा। लेकिन अजादारा ने हुसैन कैसे जाता अली अकबर, इधर इजाजत मिली उधर अंसार हुसैनी ने सफ बांध दी। सर मौला ये कैसे होगा, ये कैसे होगा, हम जिंदा हों अली अकबर मैदान में चला जाए, क्या मुंह दिखाएंगे आपके नाना को कि शबीहे पैगंबर पे वार होते रहे और तुम जिंदा थे देख रहे थे। मौला ये नहीं हो सकता, अली अकबर नहीं जाएगा। जब तक एक भी नासिर जिंदा था अली अकबर को मैदान में नहीं जाने दिया। जब अंसार हुसैनी अपना वादा पूरा कर चुके फिर अली अकबर आए, बाबा मैदान में जाऊं। हाँ बेटा जाओ। अब औलाद अकीलो जाफर सामने आ गई, ए चचा जान ए इब्ने अम, ये नहीं हो सकता कि हम जिंदा हों अली अकबर मैदान में चला जाए, क्या मुँह लेकर जाएंगे कयामत के दिन अपने अजदाद के सामने, शबीह पैगंबर खाक व खून में गलता हो गई, तुम जिंदा थे नहीं जाने दिया। औलाद अकीलो जाफर के बाद औलाद हसन अली के बेटे एक एक करके सब आते रहे, किसी ने अली अकबर को मैदान में जाने नहीं। काश काश ए अंसार हुसैनी आप पर हमारी जानें कुर्बान, हमारे माँ बाप कुर्बान, हमारे बच्चे कुर्बान, काश आप में से दो तीन अफराद रुक गए हो। सुनो क्यों, अब बताता, जब ये सब दादे शजात दे चुके, अलम फौज हुसैनी साहिल फुरात पे ठंडा हो गया, या यूं कहिए कि अब्बास के लहू में गर्क हो गया, फिर अली अकबर सर झुकाए सामने, बाबा अब मैदान में जाऊं, मेरा दिल कहता है, रिवायत नहीं पढ़ रहा इत्मीनान रखिए, मैं जो रिवायत नहीं उसको रिवायत नहीं कहता, मेरा दिल कहता है शायद हुसैन ने कभी दाएं देखा हो, कभी बाएं देखा हो, शायद कोई आगे बढ़कर कह दे मौला अली अकबर अभी नहीं जाएगा। कोई ना था, कोई ना था अब अली अकबर को रोकने वाला, और हुसैन रोकता भी कैसे, सबके लाशें तो मेरा मौला खुद उठा कर लाया था, कैसे रोकता भला। हाँ मेरे लाल जाओ, बेशक जाओ, लेकिन सुनो पहले माँ से एक बार रुख्सत हो लो, माँ से इजाजत ले लो। आए अली जनाब उम्मे लैला के खेमे में आए, देखिएगा अभी क्या कैफियत है उम्मे लैला की और शहादत के बाद क्या हो जाएगा। अली अकबर आए का मादरे ग्रामी, बाबा पे कुर्बान होने जा रहा हूँ, मैदान में जा रहा हूँ, आखिरी सलाम के लिए आया हूँ, आपकी इजाज़त दरकार है। माँ ने बड़े इत्मीनान से कहा बेटा मैं कौन हूँ इजाज़त देने वाले, जिस फूफी ने पाल के परवान चढ़ाया है ना उससे इजाज़त ले। कितना इत्मीनान है जनाब उम्मे लैला के लहजे में, मुश्किल है मरहला, सख्त है मरहला अली अकबर के लिए। आए फूफी अम्मा के खेमे में सलाम किया, अब देखिए रिवायत वही है मक्तल की, लेकिन जहां तक इजाजत देते हैं ना फुकहा वहां तक अपने अल्फाज का इस्तेमाल करता हूं, बस इससे ज्यादा रिवायत वही है जो मैं पढ़ रहा हूं, वाकया वही है जो मैं पढ़ रहा हूं। जवाब दिया ثانیہ زہرہ نے رخ پھیر لیا. حیرت سے کہتے ہیں شہزادہ علی اکبر پھوپھی اماں کبھی ایسا نہیں ہوا, ہم آئے ہوں اور آپ نے رخ پھیر لیا, کیا آپ کے علی اکبر سے کوئی خطا ہو گئی ہے جو آپ نے ہم سے منہ پھیر لیا؟ فرماتی ہیں ثانیہ زہرا, میرے لال بھلا تجھ سے کوئی خطا ہو سکتی ہے, لیکن میں جانتی ہوں آج تو کس ارادے سے آیا ہے. علی اکبر تیری جوانی بچانے کے لیے تو میں نے اپنے اونو محمد کو قربان کر دیا, تجھے کیسے جانے دوں میدان. اچھا پھوپھی اماں میں نہیں جاؤں گا, جب تک آپ اجازت نہیں دیں گی میدان میں نہیں جاؤں گا. مطمئن ہو گئی زینب. اب علی اکبر فرماتے ہیں اچھا پھوپھی اماں بس ایک مسئلہ درپیش ہے, وہ حل کر دیجئے. بیٹا اس وقت میں تیرا کون سا مسئلہ حل کر سکتی ہوں؟ پھوپھی اماں اچھا بس یہ بتا دیجئے, آپ کا مرتبہ بلند ہے یا میری دادی زہرا کا؟ گھبرا کے ثانیہ زہرا فرماتی ہے میرے لال علی اکبر یہ تو نے کیسا سوال کر دیا, کہاں میں, کہاں میں ادنا سی کنیز, کہاں وہ معصوم کون ہے, کہاں وہ محشر کی ملکہ, کہاں وہ خاتون محشر, کہاں وہ, کہاں میں, کیا مقایسہ, کیا موازنہ؟ کہ بس پھوپھی اماں بس یہ بتا دیجئے, اگر قیامت کے دن میری دادی زہرا نے پوچھ لیا آپ سے اپنے علی اکبر کو بچا لیا, میرا حسین قتل ہو گیا. زینب کو اپنے بھتیجے پہ پیار آ گیا, آگے بڑھی, گلے میں باہیں ڈالی, اپنے بچے کے پیشانی کے بوسے لینا شروع کر, آنکھوں میں آنسو, اب نہیں روکوں گی میرے لال علی اکبر, اب میں نہیں روکوں گی, تو نے تو مجھے لاجواب کر دیا. اس طرح اجازت لی اور خیمے کے باہر حسین باغ تھامے کھڑے, حسرت سے علی اکبر کو دیکھا, سوار کرایا, جاؤ بیٹا خدا حافظ, ہم بھی کچھ دیر میں تمہارے پیچھے پیچھے آنے والے. علی اکبر میدان کی طرف بڑھے, چند قدم چلے تھے, احساس ہوا پیچھے پیچھے کوئی آ رہا ہے. اب جو علی اکبر نے مڑ کر دیکھا تو کیا دیکھا, بوڑھا باپ دونوں ہاتھوں سے کمر تھامے پیچھے پیچھے چلا رہا. اتر آئے علی اکبر گھوڑے سے, واپس مڑے, بابا کے ہاتھ تھام کے کہتے, بابا آپ تو مجھے رخصت کر چکے, اب اگر ایسے میرے پیچھے پیچھے آئیں گے علی اکبر جنگ کیسے کرے گا؟ بس یہ وہ وقت موقع ہے کہ حسین نے بیتاب ہو کر علی اکبر کو اپنی آغوش میں دے, جس کو کہتے ہیں کہ بینچ لیا سینے سے لگا, وہ کہتے ہیں میرے لال علی اکبر تیرا کوئی تجھ جیسا بیٹا ہوتا. اور اس طرح تیروں تلواروں کے زخم کھانے جا رہا ہوتا تو تو سمجھ سکتا تھا, اچھا میرے لال جہاں تک ہو سکے مڑ مڑ کر مجھے دیکھتا جا. گئے علی اکبر میدان میں, جنگ شروع کی, دیکھا ہے ثانیہ زہرا نے علی اکبر کی رخصت پہ میرے بھائی کا کیا حال تھا. کچھ دیر گزری, فضا سے کہا فضا ذرا خبر تو لے کر آ, میرے بھائی کی خبر تو لا. فضا نے خیمے کا پردہ اٹھایا, کچھ دیر مشاہدہ کر کے فریاد بلند کی, واہ مصیبتا, واہ حسینہ, واہ سیدہ. پوچھا ثانیہ زہرا نے ماں فضا کیا دیکھتی ہے, کچھ مجھے بتا. کہا شہزادی میں کیسے بتاؤں, میرا آقا حسین میدان میں کبھی ادھر دوڑتا ہے کبھی ادھر دوڑ, سمجھے آپ کیوں, جس سمت میں علی اکبر لڑتا ہوا جاتا تھا نا, حسین اسی طرف دوڑنا شروع کرتا تھا تاکہ میرا بیٹا میری نظروں کے سامنے رہے, میرا بیٹا میری آنکھوں کے سامنے رہے. نہ سنا گیا ثانیہ زہرا سے, سجدے میں چلی گئی. بار الہ اکبر کی شہادت کا وعدہ یاد ہے, لیکن مجھ سے میرے بھائی کی حالت نہیں دیکھی جاتی. اے یوسف کو یعقوب سے ملانے والے, ایک بار علی اکبر کو حسین سے ملا.
सानिया जहरा की दुआ मुस्तजाब हुई। अली अकबर एक हमला करके वापस पलटे, बाबा ने सीने से लगाया, कहा बाबा मैंने कैसी जंग की। हुसैन दाद देते हैं, मरहबा आफरीन, मेरे बेटे बाबा अली की जंग याद दिला दी। बाबा ने तारीफ की, अली अकबर का हौसला बढ़ा, कहते हैं बाबा प्यास हलाक किए डालती, अगर थोड़ा सा पानी मिल जाता ना अभी जंग का खात्मा कर देता। अली अकबर जैसा बेटा हुसैन से सवाले आप करे, और हुसैन की इम्तिहान की मंजिल देखो, इमाम के इम्तिहान की मंजिल देखो। अपने बेटे से फरमाते मेरे लाल पानी का बंदोबस्त नहीं हो सकता, ऐसा कर अपनी जबान मेरे मुंह में दे दे। अली अकबर ने अपनी जबान बाबा के मुंह में दी, घबरा के वापस निकाली, बाबा आपकी जबान तो मेरी जबान, आपकी जबान तो मेरी जबान से भी ज्यादा खुश्क है। अच्छा बेटा ये अंगुश्तरी मुंह में रख ले, कुछ ना कुछ तस्कीन होती रहेगी। अली अकबर फिर मैदान में गए, फिर जंग शुरू की। थोड़ी देर बाद आलम यह हुआ कि हुसैन की नजरों से अली अकबर ओझल हो गए, बस चारों तरफ लश्कर ही लश्कर नजर आ रहा था। हुसैन ने आवाज देना शुरू की, अली अकबर कहाँ है, अली अकबर कहाँ है, आवाज दे, देख बाबा पुकार रहा है, आवाज दे। उधर शाम की सियाह बदलियों में घिर गया हुसैन का चांद, आवाज तो कानों में आ रही है मगर कैसे बताए, बाबा तेरे अली अकबर के हाथ से तलवार छूट गई, कैसे बताए बाबा तेरे अली अकबर की बर्छी गिर गई, सिपर गिर गई, खोद गिर गया, बस चारों तरफ से वार हो रहे थे, जख्मों से चूर हुआ अली अकबर, घोड़े की पुश्त पे गिर पड़े, गर्दन में गले में बाहें डाल दी, अभी गिरे नहीं थे घोड़े से कि सनान इब्ने अनस मलून आगे बढ़ा, पूरी बर्छी अली अकबर के पहलू में उतार दी। अब जो इस मलून ने अपनी बर्छी को वापस खींचना चाहा, नेजे का फल बर्छी का फल टूट के कलेजे में रह गया, बस इस बर्छी का लगना था। अली अकबर से घोड़े पे ठहरा ना गया, गिरते गिरते आवाज दी, या अबताहु अलैका मिन्नी अस्सलाम, ए बाबा अली अकबर का आखिरी सलाम। हुसैन के कानों से ये आवाज टकराई, फरियाद बुलंद की, या बुनैया अला दुनिया बादकल अफा, ए मेरे लाल तेरे बाद इस दुनिया पे खाक हो, इस जिंदगानी पे खाक हो। गश खा के गिर पड़े खा के करबला पे, संभाला अपने वजूद को, खड़े हुए दो तीन कदम चले फिर गिर पड़े। जब हुसैन से चला न गया तो जानुओं के बल कोहनियों के बल अपने वजूद को जलती रेत पे घसीटना शुरू किया। आवाज देते जाते हैं या अली या अली या अली, समझ गए ना आप, सबसे सख्त वक्त है करबला में हुसैन पर, इसलिए अपने बाबा को पुकार रहे, बाबा बाबा हुसैन की मदद करो, अपने बेटे की मदद करो, या फिर अपने लाल अली अकबर को आवाज दे रहे हैं, ए मेरे लाल अली अकबर तेरी आवाज ने मेरी बीना, तेरी आवाज ने मेरी बीनाई छीन ली, अरे अली अकबर आवाज दे कि ये बूढ़ा बाप तेरे सरहाने पहुंचे, न जाने कैसे ठोकरें खाते हुए हुसैन अली अकबर के सरहाने पहुंचे। सर उठा के जानू पे रखा, कुछ रमक जहां बाकी है अपने रुखसार अली अकबर के रुखसारों पे रख दिए। बेटा आंखें खोल, आंखें खोल, देख बाबा आया है, देख हुसैन आया है। अली अकबर ने आंखें खोली, बाबा को सलाम किया, हुसैन ने जवाब दिया, पूछा मेरे लाल किस हाल में है। अली अकबर कहते हैं बाबा नेजे की अनी टूट के कलेजे में रह गई, बहुत अजियत में हूँ, बहुत तकलीफ है। अच्छा मेरे लाल ये इम्तिहान भी लेगा हुसैन, ये इम्तिहान भी देगा। अली अकबर को जलती रेत पर लिटा दिया, दोनों घुटने जमीन पर, एक हाथ अली अकबर के सीने पर, दूसरा कलेजे में बर्छी का फल निकालने के लिए। मुझे यकीन है नाना भी आ गया होगा, बाबा भी आ गया, بھائی بھی آ گیا، ارے ماں تو مدینے سے ساتھ ساتھ چلی آ رہی تھی، ماں تو کربلا میں موجود تھی۔ اللہ اکبر کہا، اب جو برچی کا پھل کھینچا، کلیجہ ساتھ نکل آیا، ادھر کلیجہ نکلا، ادھر علی اکبر کا دم نکل گیا۔ حسین نے ساری طاقت جمع کی، علی اکبر کے لاشے کو اٹھا لیا، اٹھا تو لیا مگر حسین سے چلا نہ گیا، رکھ دیا لاشا، سر تھام کے بیٹھ گئے، سر تھام کے بیٹھ گئے۔ گنج شہیدہ کا رخ کر کے آواز دی، میرے شیر ہو، مجھ سے علی اکبر کا لاشا، مجھ سے علی اکبر کا لاشا نہیں اٹھتا، میری مدد کرو۔ خیمے کا رخ کر کے آواز دی، اے اطفال بنی ہاشم آؤ، مجھ سے علی اکبر کا لاشا نہیں اٹھتا۔ حسین کی آواز خیموں سے ٹکرائی، خیموں کے پردے اٹھنا شروع ہوئے، چھوٹے چھوٹے بچے واہ حسینہ واہ حسینہ کہتے دوڑے قتلگاہ کی طرف۔ ادھر حسین نے اپنے دونوں ہاتھ علی اکبر کی باہوں میں ڈالے، علی اکبر کے لاشے کو گھسیٹنا شروع کیا، بچوں کی مدد سے لاشا پہنچا خیمہ گاہ میں، لاشا پہنچا خیمہ گاہ میں، بیبیاں ماتم کر رہی تھیں۔ ثانیہ زہرا نے نظر دوڑائی، علی اکبر کی ماں ام لیلہ نظر نہیں آئی، فضا سے کہا فضا جا، علی اکبر کی ماں کو تو لے کر آ۔ سنو آزادارو، سنو یہ جملہ آزادارو، بس اب جب فضا ام لیلہ کے خیمے میں داخل ہوئی تو عجیب منظر دیکھا تھا، ام لیلہ کبھی خیمے کے اس ستون سے ٹکراتی تھی، کبھی اس ستون سے ٹکراتی تھی، چلاتی جاتی تھی، لوگوں لوگوں مجھے خیمے کا دروازہ نظر نہیں آتا، ارے مجھے راستہ بتاؤ، مجھے اپنے لیے ایک بھائی۔